आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जस्तो छु त्यस्तै नै आएको छु, पापी हु स्वीकार्नुहोस् मलाई, स्वीकार्नुहोस् मलाई। साधै तपाईको चरणमा बचाउन एक किनारा बनेर, प्रभु येशु आउनुभयो बचाउन एक किनारा बनेर। आउँछु सधै तपाईको चरणमा। मरिनु भो यसु तपाई, निर्दोष श्रापित क्रूसमा मरिनु भो यसु तपाई, निर्दोष श्रापितृ समा श्राप मेटनालाई पापीलाई जीवन दान दिनलाई श्राप मेटनालाई पापीलाई जीवन दान दिनलाई आउछु तपाईको चरणमा आउछु सधै तपाईको चरणमा जस्तो छु त्यस्तै नै आएको छु पापी हो स्वीकार्नुहोस् मलाई स्वीकार्नुहोस् मलाई आउछु सधै तपाईको चरणमा
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र नमस्कार अनि जय मसीह प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा। श्रोता, आशा गर्दछु तपाईँहरूले निश्चय नै यो बाइबल अध्ययन कार्यक्रमबाट धेरै कुराहरू सिकिरहनु भएको छ, आत्मिक कुराहरू सिकिरहनु भएको छ र यसले तपाईँहरूको आत्मिक जीवनलाई पनि निकै नै फाइदा तुल्याइरहेको छ। तपाईँहरूको प्रतिक्रिया तपाईँहरूका सुझावहरूको हामी प्रतीक्षामा रहनेछौ। प्रभुले तपाईँहरूको जीवनमा धेरै धेरै आशिष दिनुभएको होस्। श्रोता, आज हामी बाइबल अध्ययन दोस्रो इतिहास 8 र 9 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ सुलेमानका उपलब्धिहरू र प्रसिद्धता। हामी त 8 र 9 अध्यायले हामीलाई सुलेमानको अनुभवका केही कुरा, सुलेमानका कामहरू र अन्य क्षेत्रहरूमा उसको साक्षीको बताउँछ। यो मानिस कर्मठ क्रियाशील शासक बने। उसले दाऊदका सम्पूर्ण योजनाहरू, उद्देश्यहरू र प्रतिज्ञाहरूको पूरा गर्न प्रयत्न गरे। दोस्रो इतिहास 8 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, परमप्रभुको मन्दिर र आफ्नो राजमहल निर्माण गर्न सुलेमानलाई 20 वर्ष लाग्यो। मन्दिरको निर्माण लामो समयको योजना थियो। यसको निर्माण गर्न वास्तवमा उसको आदि शासन अवधि लिएको थियो। यो नै कुरामा परमेश्वरले विशेष खास टिप्पणी गर्नुभयो। 2 र 3 पदमा भनिएको छ, हिरामले तिनलाई दिएका शहरहरू सुलेमानले पुननिर्माण गरेर तिनमा इसरायलीहरूलाई बसाले। तब सुलेमान हमात सुबामा गएर त्यो कब्जा गरे। मित्र, यहाँ हामी पढ्छौ कि अर्थात यो मात्र एक युद्ध हो जुन सुलेमानको शासन अवधिमा भएको थियो, जुनको यहाँ रेकर्ड छ, अनि यो त्यति धेरै महत्वपूर्ण देखिँदैन। अनि 9 पदमा हामी पढ्छौ, तर सुलेमानले कुनै पनि इसरायलीलाई आफ्नो सरकारी कामको निम्ति बेगारी काममा लगाएनन्। तिनीहरू चाहिँ तिनका कप्तानहरू र रथ र सारथीका सेनापतिहरू भए। सुलेमानले आफ्ना जातिहरूलाई सेनामा र अगुवा
लिडरशिपको स्थानमा राखे भने कनानीहरूलाई बेगारी काममा लगाए, अर्को शब्दमा लेबर काममा लगाए। यी कनानीहरू त्यस मुलुकको पहिलेका मौलिक अधीनकर्ताहरू थिए जसलाई पूर्ण रूपमा नाश गरिएका थिएन। दश पदमा भनिएको छ, अनि तिनीहरू मानिसहरूको हेरविचार गर्ने सुलेमान राजाका मुख्य अधिकारीहरू भए 250 जना। यो नै सुलेमानले गरेको एक काम हो जुनले पछिबाट ठूलो संकष्ट र कठिनाईको पैदा गरेको थियो। परमेश्वरले यसको टिप्पण गर्नुहुन्छ, तर परमेश्वर यसको प्रशंसा गर्नुहुन्न या आशिष दिनुहुन्न। 11 पदमा भनिएको छ, सुलेमानले फारोकी छोरीलाई दाउदको शहरबाट तिनको निम्ति बनाएको महलमा ल्याए। तिनले भने, इसरायलका राजा दाउदको महलमा मेरी पत्नी बस्ने छैन, किनभने परमप्रभुको सन्दुक भित्र्याएका ठाउँहरू पवित्र छन्। यो अति नै चाखलाग्दो निर्णय सुलेमानले आफ्नो पत्नी फारूको छोरीको सम्बन्धमा बनाए। उसले तिनको निम्ति दाउदको शहरबाट टाढामा महल बनाइदिए। आज धेरै मानिसहरूले यसरी अर्थ खुलाउँछन् कि सुलेमानले विभिन्न अन्य देशहरूबाट विभिन्न यी स्त्रीहरूसँग विवाह गर्नको कारण राजनैतिक फाइदाको लागि थियो। उसको ससुरा उसको विरूद्धमा अर्थात जोवाईको विरूद्धमा युद्ध गर्न कति पनि प्रयास गर्दैन। त्यसकारण यो नै एक चाल हो जुनद्वारा सुलेमानले त्यस मुलुकमा शान्ति ल्याएको थियो। कुनै पनि राजा त्यस मुलुकमा युद्ध गर्न आउँदैनन् जहाँ उसको छोरी रानी छ। मित्र, मलाई थाहा छैन यही नै कारण सुलेमानले यति धेरै स्त्रीहरू विभिन्न देशबाट विवाह गरेको हो। मलाई निश्चित थाहा छैन, तर मेरो विचारमा यो आंशिक रूपमा सत्य हो। त्यही नै कारण उसले विभिन्न देशबाट स्वास्नीहरू थुपारेथे। तर याद राखौं कि कुनै पनि परिस्थिति मुनि यो सम्पूर्ण रूपमा परमेश्वरको आज्ञाहरूको विरूद्धको कुरा थियो। बाँकी पदहरूले मन्दिरको बारेमा धेरै कुरा विस्तृत रूपमा बताउँछ। साथै सुलेमानले चाड वा पर्वहरूको मनाएको कुरा र दाउदले योजनाबद्ध गरे अनुसारको पुजारीहरू र लेबीहरूलाई विभिन्न कामकाजहरूमा सुलेमानले नियुक्त गरेको कुराहरूको बताउँछ। त्यसपछि हामी 9 अध्यायतिर पनि प्रवेश गरिहालौं। यो सुलेमानको सम्बन्धमा उल्लेख गर्ने अन्तिम अध्याय हो। हामीले देखिसकेका छौं कि सुलेमानको सबभन्दा ठूलो उपलब्धि मन्दिरको निर्माण थियो। अनि अर्को दोस्रो कुरा पनि देख्छौ, सुलेमानले त्यो काम गर्नमा सफल रहे जुन काम परमेश्वर इसरायलीहरूले गरेको चाहनुहुन्थ्यो, त्यो चाहिँ संसारको निम्ति साक्षी बन्नु। यहाँ हामीलाई भनिएको छ कि यो काम पनि पूरा गरे। मित्र, इसरायलले साक्षी दिने तरिकामा आज हाम्रा दिनमा मण्डलीहरूले साक्षी दिने कामबाट अलग थियो। इसरायल यरूशलेमको मन्दिरमा गएर आफूसँग आराधना गर्न संसारलाई निमन्त्रण दिनुपर्दथ्यो, तर मण्डलीले चर्चले यरूशलेममा आरम्भ गर्नुपर्दछ र पृथ्वीको अन्तसम्म जानुपर्छ। अर्को शब्दमा चर्चले मण्डलीले सुसमाचार पूरा संसारमा लानुपर्दछ भने इसरायलले संसारलाई आउन निमन्त्रण दिनुपर्दथ्यो र मन्दिरमा परमेश्वरको प्रकाशमा बाँड्नु पर्दथ्यो। इसरायलले बहुदेव मान्ने, अनगिनत भगवान मान्ने, संसारमा एक राष्ट्रको रूपमा सत्य र जीवित परमेश्वरको निम्ति साक्षी दिनुपर्दथ्यो भने मण्डलीले व्यक्तिगत व्यक्ति विशेषको रूपमा भौतिकवाद र नास्तिकवादको संसारका सम्पूर्ण राष्ट्रहरूमा पुनरुत्थित र जीवित उद्धारकर्ताको साक्षी दिनुपर्दथ्यो। अहिले इसरायलले केही सीमासम्म परमेश्वरले दिनुभएको उद्देश्य पूरा गरे, जुनको प्रमाण यही थियो कि धेरै अन्य जातिहरू यरूशलेममा त्यहाँको मन्दिरको सेवाद्वारा परमेश्वरको जान्न र आराधना गर्न आएथे। मित्र, मण्डली चर्चहरूको सफलताको लागि मापदण्ड कति जातिहरू र राष्ट्रहरूमा सुसमाचार लिएर गएका छौं यी कुराको संख्या हो। आज हामी चर्चमा मण्डलीमा हुने धेरै क्रिस्चियनहरूको मनोवृत्ति इसरायलको प्रयत्नहरूको निन्दा र तुच्छ सम्झनु हो भने उही समयमा मण्डलीको सफलताहरूको बढ़ी चढ़ाउ र प्रशंसा गर्दछ। हामी लगातार यो कुरा गरिएको सुन्दछौ, इसरायल राष्ट्रको असफलता र पतनको, अनि उही समयमा अन्य स्थानहरूमा सुसमाचारको सफलताको बारेमा रिपोर्ट दिइदछ। मित्र, वास्तविकता यो हो कि तपाईँ र म आज अति नै भयानक सत्य विश्वास त्यागको दिनमा रहेका छौं।
दिनहरू झनझन अन्धकार र खराब भइरहेको छ। त्यहाँ धेरै अद्भुत महान मण्डलीहरू र पास्टरहरू अगुवाहरू छन् जो आज पनि अझै विश्वासयोग्य छन्। तर तिनीहरूले तपाईँ र म रहेको यो घड़ीको कठिनाईहरूको थाहा पाउँछन्, जान्दछन्। अमित्र, हामी आज सत्य विश्वासत्याको अवस्थामा रहेका छौं। आज हामी इसरायलको असफलताहरूको पतनको हेरेर भन्छौं कि तिनीहरूको यी अविश्वासयोग्यताको कारण, यो सत्य विश्वासत्याको कारणको परिणामस्वरूप अन्तिममा कैदमा लगिए। अमित्र, यो सत्य हो कि तिनीहरू असफल भए, पतन भए, तर उही समयमा त्यहाँ त्यस्ता दिनहरू पनि थिए जुन समयमा तिनीहरूले परमेश्वरलाई धोका दिएका थिएनन्, विश्वासघात गरेका थिएनन्। तिनीहरू परमेश्वरप्रति विश्वासयोग्य साक्षी थिए। यरुसलेमबाट संसारका धेरै राष्ट्रहरूमा साक्षी गएको थियो, जुनको कारण तिनीहरू यरुसलेममा चुम्बकले खिचे जस्तै खिचिए। अमित्र, सुलेमानको शासनकालमा एकपल्ट राष्ट्र भौतिक क्षेत्रमा, आत्मिक क्षेत्रमा, हरेक क्षेत्रमा चरम बिन्दुमा पुगेको थियो। त्यसपछि बिस्तारै बिस्तारै राष्ट्र रासतिर, विनाशतिर, पतनतिर झर्न लाग्यो। शास्त्रले दाउद र सुलेमानको शासन अवधिमा कसरी अन्य जातिहरू प्रभावित भए सो कुराको दुई छुट्टा छुट्टै उदाहरणको दिन्छ। निसन्देह त्यहाँ अन्य धेरै त्यस्ता घटनाहरू थिए जुनको बारेमा हामी जान्दैनौ। सोरको राजा हिराम दाउदको मित्र परमेश्वरलाई जान्न सके। उसले मन्दिर निर्माणको निम्ति प्रशस्त सरसमान र ठूलो योगदान दिए। उसले सरसमान, काठ, पात र कालीगणको जुटाए, प्रबन्ध गरे। तपाईँलाई याद छ उसले सुलेमानलाई पत्रमा के लेखेथे? दोस्रो इतिहास 2:12 स्वर्गीय र पृथ्वीका सृष्टिकर्ता परमप्रभु परमेश्वर धन्यका हुन् जसले दाउद राजालाई तीव्र बुद्धि र समस्त शक्तिले पूर्ण भएका एउटा बुद्धिमान छोरा दिनुभएको छ। हिराम याप्तेका सन्तानका थिए अनि सभाको रानीको कथा त्यो कुराको रेकर्ड गर्न हामीलाई दिएको छ कि इसरायल परमेश्वरको लागि साक्षीसँग विश्वको अन्तसम्म पुगेथ्यो। सभा हामका सन्तानहरूको प्रतिनिधि हुन् अनि यो सभाको कथा नै यो 9 अध्यायमा दिइएको छ। अनि यो कुराको तपाईँलाई याद दिलाउन मन पर्यो कि नयाँ नियममा जब हामीलाई प्राचीन मण्डलीको बारेमा र विश्वको अन्तसम्म सुसमाचार पुगेको तथ्यको बारेमा हामीलाई केही उदाहरणहरू दिइएको छ। कुशको नपुसकले सुसमाचार पाएथे जो हामका सन्तानका थिए। अन्त्य कर्नेलियस भन्ने व्यक्ति थिए जसले पनि सुसमाचार सुनेर उद्धार पाएथे। तिनी याप्तेका सन्तानका थिए अनि त्यहाँ टार्ससको साउल थियो जो सेमका सन्तानका थिए। मित्र, यी तीन व्यक्ति हाम, याप्ते र सेम नुहका छोराहरू थिए जसबाट संसारका हरेक जातिहरू आएथे, तिनीहरूका सन्तानहरू थिए। हजुर, 9 अध्यायमा हामी देख्छौ सभाको रानीको भेटघाट। दोस्रो इतिहास 9:1-2 भनिएको छ, सेबाकी रानीले सुलेमानको कृति सुनिन् र गाह्रो गाह्रो प्रश्नहरू लिएर तिनको जाँच गर्न तिनी यरुसलेममा आइन्। तिनी एक अत्यन्तै ठूलो लावो लस्करसाथ मसला, प्रशस्त सुन र बहुमूल्य रत्नहरू ऊँटमा लदाएर आइन्। तिनी सुलेमान कहाँ आएपछि आफ्नो मनमा भएका सबै कुरा तिनले सुलेमानलाई बताइन्। सुलेमानले तिनका सबै प्रश्नहरूका जवाब दिए। कुनै प्रश्नको उत्तर दिन तिनको निम्ति गाह्रो थिएन। मित्र, अर्को शब्दमा सुलेमानले आफ्नो राज्यको गोपनीयताको रहस्यको बताए। उसले तिनलाई भने कि परमेश्वरले नै उसलाई बुद्धि ज्ञान दिनुभयो। उसले तिनलाई भने कि मन्दिर नै परमेश्वर कहाँ पुग्ने तिनीहरूको पहुँच माध्यम हो, किनभने परमेश्वरले भन्नुभयो त्यहाँ नै उहाँ आफ्ना जनहरूसँग भेट गर्नुहुनेछ। 3-4 भनिएको छ, जब सेवाकी रानीले सुलेमानको बुद्धि, तिनले बनाएको राजमहल र तिनको टेबलको भोजन, वरिपरि बस्ने तिनका अधिकारीहरू, ओर्दी पोषक लाएर तिनका सेवा टहल गर्ने नोकर चाकरहरू, तिनका मध्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढाएका होम बलिहरू देखिन्, तब तिनी अवाक भइन्। पहिलो राजा 10:24 हामीलाई भनिएको छ, परमेश्वरले तिनको हृदयमा हालिदिनु भएको बुद्धि सुन्नलाई सारा संसारले तिनको दर्शन खोज्दै थिए। हामीलाई यसको सम्बन्धमा खालि यहाँ यो सभाको रानीको मात्र एउटा उदाहरण दिइएको छ, जो सुलेमानको बुद्धि सुन्न र देख्न आएकी थिइन्। तपाईँ देख्न सक्नुहुन्छ कि इसरायल राष्ट्र संसारलाई परमेश्वरको साक्षी दिन काममा सफल रहे। अनि हामी देख्दछौ 5 र 6 पदमा, तिनले राजालाई भनिन्, तपाईँका उपलब्धिहरू र तपाईँको बुद्धिको विषयमा मैले मेरो देशका सुनेको कुरो साँचो रहेछ, तर आएर आफ्नै आँखाले नदेखिन्जेल तिनीहरूले भनेका कुरा मैले पत्याएकी थिइन। साँच्चै तपाईँको बुद्धिका महानताको आधा पनि मलाई बताएको रहेनछ। तपाईँको विषयमा मैले सुनेका कुरा भन्दा त तपाईँ ज्यादै बढी हुनुहुँदो रहेछ। यो स्त्रीले भनिन्, परमेश्वरले तपाईँको निम्ति गर्नुभएको जुन कुरा मैले सुनेथे मैले कति पनि विश्वास गरिन, तर तिनीसँग केही विश्वास थियो। त्यसकारण जब तिनले सुलेमानको महानताको बारेमा सुनिन्, यो कुरा देख्न तिनी लामो अति नै कठिन र थकाउने यात्रामा निस्किन। मित्र, याद राख्नुहोस्, यो वास्तवमा कठिन यात्रा थियो। त्यस बेला यात्रा यातायातको कुनै स्रोत साधनहरू केही थिएन। त्यस बेला हवाई जहाजहरू, मोटर बस, रेलगाड़ी इत्यादिहरू थिएनन्। अनि सम्भवत इसरायलमा आउन करिब निकै महिना लागेको थियो र आफ्नो यात्रामा अति नै गरम क्षेत्र मरुस्थलको यात्रा गरेर आउनु पर्दथ्यो। सेवाको रानी ती तमाम कठिनाईहरूको वास्त नगरिकन आफ्नो कठिन र लामो यात्रा गरेर आउनको कारण यो मानिस सुलेमानको ज्ञानको बारेमा, बुद्धिको बारेमा र परमेश्वर कहाँ पुग्ने उसको पहुँचको बारेमा सिक्न जान्न चाहन्थिन्। तिनले पहिले यो कुनै कुरामा विश्वास गरेकी थिइनन् पूरा रूपमा, जबसम्म तिनले आफ्नो स्वयंले आँखाले देखिनन्। अहिले तिनको कुरा सुन्नुहोस्। 7 र 8 पदमा भनिएको छ, तपाईँका मानिसहरू कति सुखी होलान्, तपाईँको सामुन्ने प्रतिदिन तपाईँको सेवामा हाजिर हुने र तपाईँको बुद्धि सुन्न पाउने ती तपाईँका अधिकारीहरू कति सुखी, तपाईँसित प्रसन्न भई तपाईँलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईँका परमेश्वरलाई प्रशंसा होस्। तपाईँका परमेश्वरले आफ्नो प्रेमको कारणले र सदा सर्वदै रहन इसरायललाई स्थिर गराउने इच्छा भएकोले तपाईँले न्याय र धार्मिकता कायम राख्न उहाँले तपाईँलाई इसरायलका राजा तुल्याउनु भएको छ। यो स्त्री अहिले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहेकी छिन्। जब हाम्रो प्रभुले तिनको बारेमा बोल्नुहुँदा भन्नुभयो, मत्ती 12:42 पदमा, दक्षिणको महारानी न्यायमा यस पुस्ताको साथमा खड़ा हुनेछिन् र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको अन्तदेखि सुलेमानको ज्ञान सुन्नलाई आइन्। सेवा भन्ने जग्गा दक्षिण पश्चिम अरबमा र अफ्रिकामा छ, जबकि प्रभु येशूले भन्नुभयो कि तिनी पृथ्वीको अन्तदेखि आइन् भन्नुभएकोले गर्दा म अनुमान गर्दछु कि तिनी अफ्रिकाबाट आइन्। तिनको ठूलो दर्जाको मानिससँग हिँडाइले प्राचीन पूर्वको देशहरूको विलासिता र धनहरूको दर्शाउँछ। तिनी प्राचीन पूर्व देशको राजकीय महान शान वैभवसहित आइन्। यो देखाइ पर्दछ कि यरुसलेममा मन्दिरमा तिनलाई विशेष गरेर प्रभावित गर्ने कुरा होमबली थियो। यो होमबली पुरानो नियममा दिएको ख्रिष्टको पूर्ण र सिद्ध तस्विर हो। कति राम्ररी इसरायल राष्ट्र विश्वलाई र अन्य जातिहरूलाई परमेश्वरको साक्षी दिने काममा सफल भए। हेर्नुहोस्, यो स्त्री जीवित र सत्य परमेश्वरको थाहा पाउन सकिन्। तपाईँले यादै होला कि हाम्रा प्रभुले सामरियाको कुवामा एकजना सामरी स्त्रीलाई भन्नुभयो, युहन्ना 4:21, ए नारी मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा न यरुसलेममा तर पितालाई पुज्नेछौ। येशूको दिनमा त्यो बेला आइरहेको थियो, अनि त्यो दिन आयो ताकि आज हामीले सुसमाचार पृथ्वीको अन्तसम्म लानु पर्दछ। तर सुलेमानको दिनमा संसार विश्व यरुसलेममा आउँदथे र सुसमाचार सुन्दथे। यसपछि निम्न पदहरूमा हामी देख्छौ, 22 र 23मा भनिएको छ, सुलेमान राजा धन सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजाहरूभन्दा श्रेष्ठ थिए, अनि परमेश्वरको तिनको हृदयमा हालिनु भएको बुद्धि सुन्न पृथ्वीका सबै राजाहरूले तिनको दर्शन खोज्थे। सुलेमान आफ्नो दिनहरूमा संसारलाई गभाई
वा साक्षी दिइरहेका थिए। अनि 25 पदमा भनिएको छ, 25 पदमा आफ्ना घोडा र रथहरूको निम्ति सुलेमानका 4,000 तबेला थिए अनि तिनका 12,000 घोडाहरू थिए। ती मध्ये कतिलाई तिनले रथहरू राख्ने शहरहरूमा र अरूलाई चाहिँ आफूसित यरुसलेममा राखे। यसले यो मानिसको चरित्रमा त्रुटिको प्रकट गर्दछ। राजालाई मोसाइक व्यवस्थाद्वारा घोडाहरू र पत्नीहरू थुपार्न बिल्कुल सख्त मना गरिएको थियो, तर सुलेमानले दुवै घोडा र पत्नीहरू थुपारे। 26-28 पदमा भनिएको छ, तिनले युफ्रेटिस नदीदेखि लिएर पलिस्तीहरूको देश र मिश्र देशको सिमानासम्म राज्य गर्थे। तिनले यरुसलेममा चाँदी ढुङ्गासर र देवदारको काठ चाहिँ पहाड़का जंगली अंजीरका बोटहरू सर धेरै तुल्याए। सुलेमानका घोडाहरू चाहिँ मिश्र देश र अरू सबै देशहरूबाट पैठारी गरिएका हुन्थे। सुलेमान यो संसार यो विश्वको एक महान शासक थिए। त्यसपछि हामी देख्छौं सुलेमानको मृत्यु। 29-31 पदमा भनिएको छ, सुलेमानको शासनकालका अरू घटनाहरू शुरूदेखि अन्त्यसम्म नातान अगमवक्ताहरूको इतिहास, सिलोनी अहियाको अगमबाड़ी र नबातका छोरा यारोबामको विषयमा दर्शी इरोदाको दर्शनको पुस्तकमा वर्णन गरिएको छैनन् र सुलेमानले यरुसलेममा सारा इसरायलमाथि 40 वर्ष राज्य गरे। त्यसपछि तिनी आफ्ना पितृहरूसित सुते र आफ्ना पिता दाउदको शहरमा गाडिए। तिनी पछि तिनका छोरा रहबाम राजा भए। परमेश्वरले आफ्नो प्रतिज्ञा सुलेमानको निम्ति पूरा गर्नुभयो। उहाँले तिनलाई अलौकिक बुद्धि दिनुभयो जुन उसले मागेका थिए, अनि त्यसको थपमा उहाँले तिनलाई धन सम्पत्ति र आदर पनि दिनुभयो।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 98-470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।